हुन्छ। हामीले चाहिँ हिजो व्यवस्थाको प्रबन्धलाई अध्ययन गरेका थियौँ अनि त्यो ज्यादै महत्त्वपूर्ण क्लासहरू थियो अनि हामीले त्यहाँ देख्यौँ कि परमेश्वरले आफ्नो नियमहरू अर्थात् व्यवस्था किन दिनुभयो भन्ने विषयमा दुईवटा कुरा हेरेका थियौँ। एउटा चाहिँ हामीलाई उहाँले आफ्नो नियमहरू चाहिँ त्यो द्वारा हामीले मुक्ति पाओस् भनेर दिनुभएको चाहिँ होइन, हामीलाई धर्मी ठहराउन सक्दैन, परमेश्वरको नियमहरू नराम्रो भएकोले होइन, तर हामी चाहिँ परमेश्वरको नियमहरू पालन गर्न नसक्ने पापीहरू भएकोले। दोस्रो कुरा चाहिँ परमेश्वरले आफ्नो त्यो व्यवस्था चाहिँ त्यसैले हाम्रो पापहरू देखाउनलाई दिनुभयो भन्ने कुरा चाहिँ अध्ययन गर्यौँ अनि परमेश्वरले सिनै पर्वतमा सबभन्दा पहिलो पटक चाहिँ यो व्यवस्थाको सङ्गालो विशेष रूपले दिनुभयो इजरायललाई अनि 1500 वर्षसम्मको लामो कालखण्डमा चाहिँ व्यवस्थाको प्रबन्ध अन्तर्गत उनीहरू जिए अनि उनीहरूले पाएको जिम्मेवारीमा उनीहरू चाहिँ विफल भए। पटक पटक परमेश्वरले निर्वासनमा पुर्याउनु भयो दुई दुई पटक अनि पछि चाहिँ प्रभु येशु स्वयं व्यवस्थाको प्रबन्ध अन्तर्गत जो जन्मिनु भएको थियो उहाँलाई क्रुसमा टाँगे, तर उहाँले चाहिँ हाम्रो श्राप व्यवस्था पालन नगर्ने व्यवस्था भङ्ग गर्ने हामी पापीहरूको श्राप चाहिँ उहाँले क्रुसमा बोक्नु भयो। त्यो खुसीको खबर चाहिँ सबैले जान्नु खाँचो छ अनि किनभने उहाँद्वारा मात्रै हामीले चाहिँ धार्मिकता मुक्ति अनन्त जीवन पाउन सक्छौँ अनि व्यवस्थाको प्रबन्ध चाहिँ त्यसैले अन्त भयो जब प्रभु येशु ख्रीष्ट क्रुसमा मर्नुभयो र नयाँ प्रबन्धको सुरुवात भयो अनि आज त्यो अध्ययन गर्न थाल्न लागिरहेको छ। त्यो चाहिँ हो अनुग्रहको प्रबन्ध। त्यसैले अनुसार प्रार्थना गरौँ अनि प्रभुको सहायताले अगाडि बढौँ। धन्यवाद चढाउँछौँ परमेश्वर पिता हामीलाई दिनुभएको यो अर्को दिन तपाईँको वचन हामीले अध्ययन गर्न पाएका छौँ, सुन्न पाइरहेका छौँ। यो जिउँदो वचन, जीवन दिने वचनहरू, तपाईँको अनुग्रहको वचनहरू, सत्यको वचनहरू अनि यहाँ कोठामा हुने हरेकसित तपाईँले काम गरिदिनुहोस्। हरेकलाई चिन्नुहुन्छ, जान्नुहुन्छ अनि प्रभु हामी तपाईँको सामु आउँदछौँ। पापी दुर्बल मानिसहरू हो, अनुग्रहले पचाइएका मानिसहरू पनि छौँ हामी, तर हाम्रो बीचमा नबाँचेकाहरू पनि छन्। प्रार्थना गर्दछौँ तपाईँको उद्देश्य पूरा गर्नुहोस् यो सभाहरू यसरी भेला गराउनु हामीलाई विभिन्न ठाउँहरूबाट अनि तपाईँ आफ्नो वचनलाई आशिष दिनुहोस् पिता अनि हामीलाई सिकाउनुहोस् अनि बिन्ती गर्दछौँ। धन्यवाद छ जे स्वतन्त्रता पाएका छौँ, जे सुविधाहरू, सबै यहाँ बन्दोबस्तहरू, हरेक कुरा पिता हामी तपाईँमा भर पर्छौँ यी सबै थोकको लागि तपाईँको आशिष माग्दछौँ प्रभु येशूको नाममा। हामी अब छैठौँ प्रबन्धको अध्ययन गर्न तयार छौँ। यो प्रबन्धको सुरुवात चाहिँ प्रभु येशू ख्रीष्टको मृत्यु र बौरी उठाएपछि भयो र यो प्रबन्ध चाहिँ प्रभु येशूको दोस्रो आगमन नभएसम्म जारी रहनेछ। त्यसैले अहिले चाहिँ हामी यही अनुग्रहको प्रबन्धमा जिइरहेका छौँ। अघिल्ला पाठहरूमा चाहिँ हामीले विगतका प्रबन्धहरूलाई अध्ययन गर्यौँ, अब चाहिँ हामी वर्तमानको प्रबन्धलाई चाहिँ अध्ययन गर्नेछौँ। अनुग्रहको प्रबन्ध अथवा डिस्पेन्सेसन अफ ग्रेस अनि तपाईँलाई एक दुईवटा यसो प्रश्न सोधौँ न अनि जो कोहीले पनि जवाफ दिनुहुन्छ त्यहीँ बसेर हात उठाउनु पनि पर्दैन। मैले व्यक्तिको नाम भन्छु अनि तपाईँले भन्नुपर्छ त्यो व्यक्ति चाहिँ कुन प्रबन्धमा जिउँथे, ठिक छ है? ल, अब्राहम कुन प्रति कुन प्रबन्धमा जिउँथ्यो ल भनिदिनुहोस् त प्रतिज्ञाको प्रबन्ध प्र र प्रमा चाहिँ के छ ल अर्को नुह कुन प्रबन्धमा जिउँथे हजुर जल प्रलय पछिको कुरा गर्दैछु म चाहिँ नुह जल प्रलय पछि नुह बाँचिरहेको थियो कुन प्रबन्ध अनि के भन्नुभएको थियो मानव शासनको प्रबन्धमा ठिक है अनि पतन हुनुभन्दा अगाडि अथवा पाप गर्नुभन्दा अगाडि आदम चाहिँ दिदीबहिनीहरू कुन चाहिँ प्रबन्धमा जिउँथे निर्दोषताको प्रबन्ध ठिक दाजुभाइहरू कैन र हाबिल चाहिँ कुन प्रबन्धमा जिउँथे विवेकको प्रबन्ध अनि दिदीबहिनीहरू दाउद दानियल यस्ता व्यक्तिहरू चाहिँ कुन प्रबन्धमा जिउँथे त्यति निश्चित छैन जस्तो है तर अन्तिम जवाफ ठिक हो व्यवस्थाको प्रबन्ध हो अनि तपाईँ र तपाईँको परिवार कुन चाहिँ प्रबन्धमा जिउँदै हुनुहुन्छ अनुग्रहको प्रबन्धमा पावलले यस वर्तमान प्रबन्धको सम्बन्धमा चाहिँ एफेसी 3:2 यसरी भन्छन् उनी जेलमा थिए यो पत्र लेख्दा अनि एक पदमा त्यसैले आफूलाई कैदीको रूपमा बयान गर्दै यसरी भन्छन् एक पद यही कारणले म पावल तिमी अन्य जातिहरूका निम्ति ख्रिस्ट येशूको कैदी यदि तिमीहरूले परमेश्वरको अनुग्रहको प्रबन्धको विषयमा सुनेका छौ भने जो तिमीहरूका निम्ति मलाई दिएको छ पावलले भन्छ मलाई परमेश्वरले चाहिँ एउटा विशेष भण्डारी बनाउनु भएको छ सबै यस युगका विश्वासीहरूलाई यो कुरा अवगत गराउनलाई मोसालाई चाहिँ व्यवस्थाको भण्डारी बनाएको थियो अब्राहमलाई प्रतिज्ञाको कैन हाबिल इत्यादि विवेकको नुह त्यसपछिकाहरू मानव शासनको इत्यादि तर पावलले भन्छ हामीलाई चाहिँ परमेश्वरको अनुग्रहको प्रबन्धक अथवा भण्डारी बनाएको छ पत्रुसले पनि यो कुरा भन्छन् पहिलो पत्रुस 4:10 अनि म यदि अलिक चाँडो गएँ भने चाहिँ पदहरू यहाँ अगाडि पनि छन् अब दिदीबहिनीहरूलाई अलिकति गाह्रो छ यो खम्बाहरूले गर्दाखेरि तर हाम्रो दोष होइन यो खम्बाको हो अनि त्यसैले अब म अलिक चाँडो जानुपर्ने पनि हुन्छ बुझ्दिनुहोस् यो सबै नोट्सहरू चाहिँ तपाईँले विस्तृत रूपमा तपाईँले पाउन सक्नुहुन्छ हामीले यो छापिदिनेछौँ पहिलो पत्रुस 4:10 चाहिँ प्रेरित पत्रुसले भन्छन् हरेकले पाएको वरदान अनुसार परमेश्वरका नाना प्रकारका अनुग्रहका असल केहरू झैं भण्डारीहरू झैं भनेको प्रबन्धकहरू झैं म्यानेजरहरू भनेको महाप्रबन्धक भन्छ जेनरल म्यानेजरलाई अनि हामी प्रबन्धकहरू हौ अथवा हामी भण्डारीहरू हौ अनि हामी अनुग्रहको भण्डारीहरू हौ भन्दैछ अनुग्रहका असल भण्डारीहरू झैं के गर्नुपर्छ तिमीहरूले त्यो दान अथवा वरदान पवित्र आत्माबाट पाएको क्षमताहरू एक अर्काको सेवामा लगाऊ भनेको छ के गर्दै हुनुहुन्छ त्यसो एक दिन तपाईँले यसको लेखा दिनुपर्छ प्रचारकहरूले मात्र होइन शिक्षकहरूले मात्र होइन हरेक विश्वासी चाहिँ यस युगमा अनुग्रहको भण्डारी हो प्रियहरू अनि त्यसैले पत्रुसले भन्दैछ हरेकले देख्नुभयो त्यो शब्द पाएको वरदान अनुसार अब भण्डारीपनको भिन्नता हामीले चाहिँ राम्ररी ख्याल गरौं फेरि यो कुरा ध्यानाकर्षण गर्न अब्राहमलाई विचार गरौं अनि मूसालाई पनि विचार गरौं र आजको हामी विश्वासी र हाम्रो यसो तुलना गरौं अब्राहम चाहिँ के को भण्डारी थिए अनि चाहिँ प्रतिज्ञाहरूका भण्डारी थिए मूसा के का भण्डारी थिए व्यवस्थाको भण्डारी थिए अनि तपाईँ र म चाहिँ अनुग्रहको भण्डारीहरू हौ अनुग्रहको प्रबन्धमा जिउनु भनेको थियो हाम्रो विशेष जिम्मेवारी छ जसको हिसाब हामीले मालिक प्रभु येशूलाई बुझाउनुपर्छ हुन त परमेश्वरले सधैँ नै अनुग्रह देखाउँदै आउनुभएको छ अहिले मात्र आएर अनुग्रह देखाउन थाल्नु भएको त अवश्य होइन नि अदनको बगैँचामा पाप गर्ने बित्तिकै परमेश्वरले चाहिँ आदम र हवाको लागि चाहिँ एउटा पशु मारेर उनीहरूलाई छालाको वस्त्र पहिराउनको लागि जब काम गर्नु हुँदैन थियो उहाँले चाहिँ एकदमै सुन्दर अनुग्रहको व्यवहार गर्दै हुनुहुन्थ्यो हाम्रो पापी पुर्खाप्रति. जब नुह को समयमा यस्तो दुष्टता व्यापक थियो, परमेश्वरले त्यो जहाज बनाउन लगाउनुमा त्यहाँ अनुग्रहको व्यवहार गर्दै हुनुहुन्थ्यो. उहाँको दृष्टिमा नुहले अनुग्रह पाए भनेर उत्पत्ति छको आठमा छ. अनि वास्तवमा नुहलाई मात्र सारा संसारलाई नै निम्त दिएको थियो. अनि जलप्रलय पछि पनि उहाँले अनुग्रहको व्यवहार गर्नुभयो, म अहिले अब कहिले पनि विश्वव्यापी जलप्रलय पठाउने छैन भनेर. अनि अब्राहम, मोसा, दाऊद, बप्तिस्मा दिने यूहन्ना सबैप्रति परमेश्वरले अनुग्रहको व्यवहार गर्दै आउनु भएको छ. तर कुरो के भने, आज चाहिँ परमेश्वरले आफ्नो अनुग्रह सबैभन्दा प्रष्ट साथ उहाँले प्रकट गर्दै हुनुहुन्छ. विगतको समयहरूमा परमेश्वरको अनुग्रह थियो, मानव एउटा सानो खोला जस्तो थियो, बगिरहेको थियो अनुग्रहको खोला. अनि प्रत्येक युगमा त्यो देख्न सकिन्थ्यो परमेश्वर अनुग्रही हुनुहुन्छ भनेर. तैपनि अहिले आएर चाहिँ परमेश्वर अनुग्रह चाहिँ एउटा विशाल नदी जस्तो भएको छ. अनुग्रह चाहिँ अलिअलि मात्र बगिरहेको छैन, यो चाहिँ वार पार ढाकेर बगिरहेको छ अहिले. अनि त्यसैले पहिलो तिमोथी एक अध्यायको चौध पदमा पावलले यसरी भन्छन्, पहिलो तिमोथी एक अध्याय वास्तवमा हामी बाह्रदेखि पढ्नेछौँ. यो पावलको गवाही हो. सुन्नुहोस्, पावलले क्रिस्चियनहरूलाई सताउँथे, जेलमा हाले. पहिलो शहीद स्टिफनस मारिँदाखेरि ऊ पनि सहमत दिँदै थिए, हत्याको धम्की फुटकार छोड्दै यरुसलेम भन्दा पर पनि उनी गइरहेका थिए. तर यो अन्जानमा परमेश्वरकै विरुद्धमा यस्तो काम गर्ने व्यक्तिलाई परमेश्वरले दया गर्नुभयो, बचाउनु भयो. उसले भन्छ पहिलो तिमोथी एकको बारेमा, अनि म ख्रिस्ट येशु हाम्रा प्रभुलाई जसले मलाई सामर्थ्य तुल्याउनु भयो धन्यवाद चढाउँछु, किनभने उहाँले मलाई विश्वासयोग्य सम्झनुभयो र सेवामा नियुक्त गर्नुभयो. हुन त म पहिले निन्दा गर्ने, सताउने र अत्याचारी थिएँ. प्राय सबै विश्वासीहरूले केही न केही गवाही यस्तो दिन सक्छ, मैले पनि घृणा नै गर्थेँ परमेश्वरको खबरलाई, मैले पनि मन पराउँदिन थिएँ त्यो बाइबल खोलेर मलाई प्रचार गरेको सुनाउँदाखेरि. मलाई त्यो पर्चा दिएको मनै पर्दैन थियो, पढ भन्दाखेरि क्रिस्चियनहरू देख्दाखेरि मलाई एकदमै राम्रो लाग्दैन थियो. पावलको गवाही यस्तो थियो, म त निन्दा गर्थेँ, सताउँथेँ, अत्याचारी थिएँ, तर मैले के पाएँ, कृपा पाएँ, किनकि मैले त्यो अविश्वासमा नजानिकनी गरेँ. अनि चौध पदमा भन्छ, अनि हाम्रा प्रभुको अनुग्रह चाहिँ विश्वास र प्रेमसित जो ख्रिस्ट येशूमा छ के भयो, साह्रै प्रशस्त भयो. अनुग्रह अलिअलि मात्र बगिरहेको छैन अहिले, यो साह्रै प्रशस्त गरिकन चाहिँ विशाल नदीको रूपमा चाहिँ बगिरहेको छ. अब एउटा सानो खोला देख्दाखेरि त हामीलाई त्यति खासै विशेष लाग्दैन, तर ठुलो नदी देख्यो भने चाहिँ सायद क्यामेरा निकालेर फोटो खिच्न मन लाग्छ होला हामीलाई. ओहो, यो कोशी नदी त कत्रो हो, एक किलोमिटरको पुल चाहिने रहेछ. त्यसैले परमेश्वरले पनि आफ्नो अनुग्रहलाई चाहिँ मानव वारपार किनारहरू ढाक्ने नदी जस्तै बगाइरहेर चाहिँ परमेश्वरले के गरिदिनुहुन्छ भने, मेरो अनुग्रहलाई विचार गर भनेर चाहिँ उहाँले चाहिँ आज भन्दै हुनुहुन्छ. अनि हामी चाहिँ त्यो अनुग्रह प्रकट गर्ने उहाँको भण्डारीहरू हौ. करिब 2000 वर्ष भइसक्यो अहिले क्रुसमा प्रभु येशु मर्नुभएदेखि यता, कि परमेश्वरले आफ्नो अनुग्रहलाई चाहिँ प्रदर्शन गर्दै आउनुभएको छ. अब परमेश्वर कस्तो हुनुहुन्छ भने, उहाँ आफूलाई प्रकट गर्न रुचाउनुहुन्छ. परमेश्वरको मुख्य उद्देश्य नै यो हो, प्रत्येक युगमा कालखण्डमा चाहिँ उहाँ के गर्न चाहिरहनु भएको छ भने, म कस्तो छु भनेर चाहिँ आफ्नो सृष्टिलाई चिनाउन चाहनुहुन्छ, ताकि उहाँमा हामी आनन्दित हुन सकौँ, उहाँलाई चिनेर उहाँसँग सम्बन्ध भएर हामी चाहिँ पूरा शान्ति र सन्तुष्टिले उहाँलाई पुज्न सकौँ र हाम्रो जीवन चाहिँ आशिषपूर्ण होस् भनेर। इजिकेलको पुस्तक के तपाईँले पढ्नुभएको छ? मैले जब पहिलो पटक नयाँ विश्वास हुँदाखेरि यो पुस्तक पढेँ, धेरै त बुझ्नै सकिनँ, तर एउटा कुरा चाहिँ मैले चाहिँ अरू धेरै कुरा केही नबुझे पनि एउटा कुरा चाहिँ मैले घरिघरि दोहोरिएको पाएँ। अनि त्यो बेला मैले गर्दाखेरि 80 पटक भन्दा बढी चोटि एउटा कुरा भनिएको थियो, त्यहाँ छ अहिले पनि। त्यहाँ के भनिएको थियो भने नमुना स्वरूप फिजिकल 28:22 हामी पढ्छौं, तब परम प्रभु म नै हुँ भने तिनीहरूले जान्नेछन्। यो वाक्यांश अथवा वाक्य चाहिँ बारम्बार परमेश्वरले दोहोऱ्याउनुहुन्छ, म यसो यसो गर्नेछु तब तिनीहरूले म नै परमेश्वर हुँ भने तिनीहरूले जाने 80 भन्दा बढी पटक यो दोहोऱ्याइएको छ। त्यसैले आफू को हुँ भनेर चाहिँ परमेश्वर देखाइरहनु भएको छ, त्यो गर्न रुचाउनुहुन्छ विभिन्न समयमा चाहिँ विभिन्न तरिकाले, तर जहिले पनि एउटै छैन। परमेश्वर यति महान हुनुहुन्छ कि उहाँले लामो समय लगाएर आफ्नो नाना प्रकारको गुणहरू एउटा बहुमूल्य रत्नको विभिन्न पाटाहरू जस्तै उहाँले चाहिँ प्रकट गर्दै आउनुभएको छ। अनि इतिहासलाई हामीले ठिक तरिकाले बुझ्ने हो भने चाहिँ हामीले यही बुझ्ने हो कि परमेश्वरले चाहिँ इतिहासभरि आफ्नो गुणहरू आफू कस्तो छु भनेर झन्झन झन्झन प्रकट गर्दै आउनुभएको छ। उदाहरणको लागि हामी केही हेरौँ, जस्तो कि नुहको समयमा परमेश्वरले भयानक जल प्रलय पठाइकन 8 बाहेक सबै विश्वास नगर्ने मानिसहरूलाई इन्साफ गर्ने परमेश्वर म नै हुँ भनेर प्रकट गर्नुभयो। त्यो बेलाको मानिस, त्यो बेलाको घटनाले आजसम्म पनि यो चाहिँ हामीले राम्रोसँग बुझ्न सक्छौँ, परमेश्वरले चाहिँ न्याय चाहिँ गर्नुहुन्छ, परमेश्वरले दण्ड चाहिँ दिनुहुन्छ, परमेश्वरको डर मान्नै पर्छ, परमेश्वर पापलाई घृणा गर्नुहुन्छ अनि उहाँले आफ्नो धर्मय न्याय गर्नुहुनेछ। अब्राहमको समयमा चाहिँ परमेश्वरले प्रतिज्ञाहरू दिनुभयो, एउटै सन्तान नभएको अब्राहमलाई तिम्रो सन्तान हुनेछ भन्नुभयो। बुढो भइसकेको थियो, श्रीमती बुढी भइसकेको थियो, 100 वर्षको उमेरमा 25 वर्ष पुरानो प्रतिज्ञा चाहिँ पूरा गरेर उहाँले आफू विश्वासयोग्य परमेश्वर हुँ भनेर देखाउनु भयो। र अन्य अरू थुप्रै घटनाहरू पनि त्यहाँ पढ्न सक्छौँ प्रतिज्ञाको प्रबन्धमा, विश्वासयोग्य परमेश्वर। युसुफको समयमा त्यही प्रबन्ध अन्तर्गत हो देखाउनु भयो, उहाँ चाहिँ सार्वभौम परमेश्वर हुनुहुन्छ, सबै खराब देखिने अप्रिय घटनाहरूलाई पनि सब मिलाएर, सबै कुरा मिलेर परमेश्वरलाई प्रेम गर्नेहरूको निम्ति भलाइ नै उत्पन्न गर्छन् भन्ने कुरा देखाउनु भयो। लाल समुद्रमा परमेश्वरले समुद्रलाई 2 भाग गरिकन आफ्नो सामर्थ्य प्रकट गर्नुभयो, मोसालाई व्यवस्था दिनुभइकन आफ्नो पवित्रता प्रकट गर्नुभयो। अनि आज चाहिँ के गर्दै हुनुहुन्छ? आज चाहिँ आफ्नो अनुग्रह विशेष रूपमा प्रकट गर्दै हुनुहुन्छ। परमेश्वरले चाहिँ आफूलाई प्रकट गर्नु भन्ने कुरालाई चाहिँ एउटा शब्द हामीले प्रयोग गर्छौँ, उहाँको ऐश्वर्य सुन्दरता वैभव उहाँको महत्व उहाँको सम्पूर्ण गुणहरूको सङ्गालोलाई चाहिँ एउटा शब्दले हामीले जनाउने गर्छौँ अनि त्यो शब्द हो महिमा। त्यो शब्दको अर्थ राम्रोसँग बुझ्नुपर्छ, हामीले धेरैचोटि गाउँछौँ तर ठिक तरिकाले हामीले त्यो शब्द बुझ्नुपर्छ, हाम्रो प्रार्थनामा पनि प्रयोग गर्छौँ। परमेश्वरले आफ्नो महिमा प्रकट गर्दै आउनुभएको छ विभिन्न पाठहरूमा, र अहिले चाहिँ परमेश्वरले उहाँको अनुग्रहको महिमा प्रकट गर्दै हुनुहुन्छ, विशेष गरी उहाँको अनुग्रहलाई चाहिँ देखाउँदै हुनुहुन्छ, त्यसप्रति सबैको ध्यान आकर्षित भएको चाहनुहुन्छ। अनुग्रह के हो? अब एबिसी 2 पल्टाउँ, अब यसको अर्थ राम्ररी बुझौँ। अनुग्रह भनेको परमेश्वरको निगाह अर्थात् परमेश्वरको परमेश्वर बाटाको अनअर्जित निगाह हामीले नकमाएको मानिसप्रति गर्नुभएको परमेश्वरको यस्तो निगाह जुन कुरा पाउन मानिस लायकै छैन तपाईँ म लायक छैन तर परमेश्वरले यो दिँदै हुनुहुन्छ हामीले कमाएकै होइन अनुग्रह भन्नाले त्यही हो पाउन नालायक दया यो अचम्मको प्रेम र दया जसको योग्य हामी छैन अनुग्रह अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो हामी भन्छौँ अब दुईटा सरल परिभाषा हामी हेर्नेछौँ बाइबलबाट एउटा चाहिँ एफसी 2:7 हो अनि अर्को चाहिँ तितस 3:4 हो बाइबलीय परिभाषाहरू हुने चाहिँ अनुग्रह के हो भन्ने चाहिँ यो दुईटा पदबाट सुरु गर्न सकिन्छ एफसी 2:7 यो पुरै 2 अध्यायको सुरुको खण्ड चाहिँ अनुग्रहको सिलसिला रहेको छ अनि 7 पदमा चाहिँ लेखेको छ ख्रिस्ट येशूमा हामी तर्फ भएको उहाँको दयाद्वारा त्यहाँसम्म पढ अनुग्रह भनेको चाहिँ ख्रिस्ट येशूमा त्यो दुईटा शब्दलाई चाहिँ विशेष ध्यान दिनुहोस् अहिले भएको उहाँको अनि दया अब यो बुझ्नलाई चाहिँ ख्रिस्ट येशूले के गरिदिनु भयो है एकैचोटि त्यो विषयमा जान्छ प्रभु येशु चाहिँ हामी पाप र अपराध र मरेकाहरूलाई बचाउन उहाँ मर्नुभयो एफसी 2:1 हेर्नुहोस् त हामी नालायकहरूको बयान यसरी गर्नुभएको छ परमेश्वरले विश्वास गर्नुहुन्छ यो 2:1 अनि तिमीहरूलाई अर्थात् अपराध र पापहरूमा मरेकाहरूलाई उहाँले के गरिदिनु भयो 4 पद अझ त्यहाँ धेरै कुरा छ हामी अनाज्ञाकारी थियौँ क्रोधको लायक थियौँ तर 4 पद तर परमेश्वर जो दया गर्नमा धनी हुनुहुन्छ उहाँको आफ्नो महान प्रेमको कारणले जसद्वारा उहाँले हामीलाई प्रेम गर्नुभयो हामी अपराधहरूमै मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो ख्रिस्टसँगै भनेको मतलब उहाँ मर्नु पर्यो भन्दैछ अनि उहाँ बगुरनु पर्यो अनि तब हामीले जीवन पाउन सक्यौं र हामीलाई उहाँसँगै स्वर्गीय स्थानहरूमा बसालिएको छ भने भनिएको छ अनि तितस 3:4 चाहिँ यसरी परिभाषित गरिएको छ त्यहाँ पनि पल्टाउँ तितस 3:3 पढौँ हामी नालायकहरूको बयान चाहिँ 3 पदमा छ किनकि हामी आफै पनि एक समय मूर्ख अनाज्ञाकारी भ्रममा परेकाहरू तरह तरहका अभिलाषा र सुख विलासहरूका कमाराहरू थियौं द्वेष र डाहामा जीवन बिताउँदथ्यौं घृणित थियौं र एक अर्कालाई घृणा गर्दथ्यौं नालायक थियौं तर भनेको छ 4 पदमा यो ज्यादै खुसीको तर हो यो तर जब हाम्रा मुक्तिदाता परमेश्वरका दया र मानिसप्रतिको प्रेम प्रकट भए यो अनुग्रहको परिभाषा यो नालायक प्रति मुक्तिदाता येशू ख्रिस्टमा परमेश्वरको दया परमेश्वरले हामी प्रति ख्रिस्ट बिना दया गर्न सक्नुहुन्नथ्यो क्रुस बिना हामीलाई प्रेम गर्न सक्नुहुन्नथ्यो अर्थात् हामीलाई अनुग्रह खन्याउन सक्नुहुन्नथ्यो पुरान्यमा एकजना मेपिबोसेथ भन्नेको उदाहरण छ पल्टाउनु पर्दैन तर 2 Samuel 9:9 मेपिबोसेथ चाहिँ लङ्गडो थियो सानै हुँदाखेरि उसको दाइ आमाले लडाइँको बेलामा उसलाई हतारमा दौडेर लाँदाखेरि चाहिँ लड्यो खस्यो अनि लङ्गडो भयो कुजो भयो अनि उसको बुवा योनाथान चाहिँ दाउदको परम मित्र थियो एकअर्कासँग उनीहरूले एउटा व्यक्तिगत करार बाँधेका थिए म तिम्रो र तिम्रो घरानालाई वास्ता गर्नेछु तिमीले पनि म र मेरो घरानालाई चाहिँ तिमीले चाहिँ प्रेम देखा अनि दाउदले यो कुरा बिर्सेनन् जोनाथन उसको बुवा मरिसकेपछि यो मेपिबोसेथ एकजना जिउँदै थियो लङ्गड थियो, तर उसलाई चाहिँ मेपिबोसेतलाई चाहिँ बोलाएर के भन्यो भने दोस्रो समेल नौको साथमा, अनि दाउदले तिनलाई भने न डर। अब के थियो भने उसको हजुरबा चाहिँ दाउदको शत्रु थियो, त्यसैले स्वभावले चाहिँ मेरो शत्रुको नाति नातिनीहरूलाई म बाँकी राख्छु र भन्छ स्वभावले मान्छेले त। तर दाउदले भन्छ न डर, किनभने निश्चय तिम्रा बाबु योनातानको खातिर म तिमीलाई दया देखाउनेछु र तिमीलाई तिम्रा पिता साउलको सब जग्गा जमिन फर्काइदिनेछु। उसको बाजेको कुरा गरेको, अनि तिमीले चाहिँ मेरो टेबलमा लगातार भोजन गर्नेछौ। उसको ज्यान मात्र जोगाएन, उसलाई साउलको पुरै सम्पत्ति फिर्ता दियो, त्यति मात्र होइन मसँगै खान सक्छ दरबारमा आओ टेबलमा। अनि यहाँ पढ्छौ तेह्र पदमा, यसरी मेपिबोसेत यरुसलेममा बसे किनभने तिनले लगातार राजाको टेबलमा खाने गर्थे, अनि तिनी आफ्ना दुवै खुट्टामा लङ्गडा थिए। दाउदले तर यस्तो व्यवहार गर्दाखेरि मेपिबोसेत एकदमै उसको हृदय चाहिँ धन्यवादी थियो। हेर्नुहोस् त उसले के भन्छ, अनि तिनले दण्डवत गरेर भने तपाईँको दास को हो र तपाईँले म जस्तो मरेको कुकुरमाथि कृपा दृष्टि राख्नुहुन्छ। यो चाहिँ परमेश्वरको अनुग्रहको सानो झलक थियो। हामी पनि पाप र अपराधमा मरेकाहरू र हामी चाहिँ नरक जान लायकहरूलाई, हामीलाई नरकबाट बचाउनु मात्र भएन, हामीलाई चाहिँ अब स्वर्गीय स्थानहरूमा बसाल्ने रे परमेश्वरले, हामीलाई उहाँसँगै हामीलाई सदा सर्वदा आफ्नो सन्तान बनाउनु भएको छ भनेको छ। त्यसैले परमेश्वरको अनुग्रहको यो उदाहरण हामीले हेर्यौं, अनि हरेक पटक यो अनुग्रह चाहिँ ख्रिस्टको कारण हो। जसरी दाउदले पनि मेपिबोसेतलाई दया देखाए, कसको कारण? मेपिबोसेतको कारण होइन, उसको बाजे कारण त हुँदै होइन है, तर योनातानको खातिर। त्यस्तै परमेश्वरले हामी प्रति यस्तो अनुग्रहको व्यवहार कसरी गर्न सक्नुहुन्छ? हामीलाई आफ्नै सन्तान भन्नुहुन्छ, हामीलाई परमेश्वरको हकवालहरू भन्नुहुन्छ, स्वर्गमा हाम्रो नाम लेखिएको छ भनेको छ, सबै पाप क्षमा भएको छ भनेको छ, अनन्त जीवन दिएको छु भन्नुभएको छ, पवित्र जान भन्नुभएको छ। कारण के हो? कारण यो हो, एफेसी 4:32 शब्द यो छ, ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ। क्षमा गर्नुभएको छ मात्र होइन, त्यो असम्भव हुन्थ्यो, ख्रिस्टमा हामीलाई क्षमा गर्नुभएको छ। परमेश्वरले त्यत्तिकै क्षमा गर्न मिल्दैन, ठूलो मूल्य तिरिनु परेको थियो, दाम ख्रिस्टले तिर्नुभयो, उहाँको बहुमूल्य रगत बगाउनु भयो। अनि त्यसैले 2 कोरिन्थी 8:9 लेखेको कुरा हामी अब बुझ्छौ, किनकि तिमीहरू हाम्रा प्रभु येशु ख्रिस्टको अनुग्रह जान्दछौ, उहाँको गरिबीद्वारा तिमीहरू धनवान हो भनेर, उहाँ धनवान भएर पनि तिमीहरूका निम्ति गरीब हुनुभयो। त्यसैले यो अनुग्रहलाई यसरी भन्न सकिन्छ, यो चाहिँ ख्रिस्टको खर्चले मिलेको परमेश्वरका धनहरू, त्यसरी परिभाषित पनि गर्न सकिन्छ। अनुग्रह के हो भन्यो भने चाहिँ यो चाहिँ ख्रिस्टको खर्चले मलाई मिलेका परमेश्वरका धनहरू, उहाँ गरिब भइदिनु भयो ताकि म धनवान हो भनेर, यो नै मेरो प्रभुको अनुग्रह हो। म जो गरिब थिएँ मलाई स्वर्ग धनी बनाउनु भएको छ। अब अलिकति सहायता चाहियो जस्तो मलाई, त्यो ब्याट्रीमा जोड्नु पायो भने एउटा चित्र हेर्दै गरौँ। परमेश्वरको व्यवस्थाहरू हामीले भङ्ग गरेकोले र हामीले परमेश्वरलाई बेखुसी पार्ने, उहाँलाई रिस उठाउने, उहाँको विपरीत विचारहरू, भावनाहरू, कामहरू, हाम्रो यी हातहरूले, हाम्रो मुखले बोले, हाम्रो आँखाले हेरे, हाम्रो कानले सुने, हाम्रो पाहरू त्यसरी लागे, त्यसको कारण मैले पाउनुपर्ने चाहिँ यो हो भनेर चाहिँ यहाँ चित्रमा देखाउँदैछ। मैले परमेश्वरको क्रोध पाउनुपर्ने थियो, ममाथि परमेश्वरको इन्साफ खस्नुपर्ने थियो, परमेश्वरको दण्ड मैमाथि आउनुपर्ने थियो, परमेश्वरको घृणाको पात्र हुन म लायक थिएँ। तर परमेश्वरले के गरिदिनु भयो? आफ्नो पुत्रलाई पठाउनु भयो यो संसारमा। उहाँले कुनै पाप गर्नु भएन, उहाँ पाप रहित हुनु भएर पनि हाम्रो पाप बोकेर क्रुसमा मर्नुभयो, अनि त्यहाँ क्रुसमा झुन्डिनु हुँदाखेरि उहाँ हाम्रो निम्ति पाप तुल्याइनु भयो, र परमेश्वरको रिस ममाथि पर्नुपर्ने उहाँमाथि पर्यो, परमेश्वरको इन्साफ ममाथि पर्नुपर्ने उहाँले भोग्नुभयो, मेरो दण्ड उहाँले लिनुभयो, मलाई गर्ने घृणा उहाँमाथि वर्षाउनु भयो, क्रोध उहाँले भोग्नुभयो। अनि त्यसैले गर्दाखेरि अब म चाहिँ परमेश्वरको अनुग्रह पाउन सक्ने भएको छु। ख्रिस्टको खातिर हो, उहाँ मेरो निम्ति गरिब हुनुभएकोले, मेरो पाप बोक्नुभएको र दण्ड भोग्नुभएकोले अब म चाहिँ परमेश्वर क्रोध होइन, दण्ड होइन, परमेश्वरको अनुग्रह पाउन सक्छु, उहाँको दया पाउन सक्छु, उहाँको प्रेम ममाथि हालिदिनु भएको छ, उहाँको धार्मिकताले मलाई पहिराउनु भएको छ, परमेश्वर म प्रति अब भलो व्यवहार गर्नुहुन्छ, मलाई क्षमा दिनुभएको छ। त्यसैले कलवरी दिन परमेश्वरको अनुग्रहको यो खोलो नदी बग्न असम्भव थियो। ख्रिस्टमा हामी प्रति भएको परमेश्वरको दया, यही हो परमेश्वरको अनुग्रहको परिभाषा। अब अनुग्रहको प्रबन्धमा चाहिँ मानिसको सुरुको अवस्था हामी विचार गरौँ। जब यीशु ख्रिस्ट यो संसारमा आउनुभयो आजभन्दा 2000 वर्ष अगाडि, उहाँ भविष्यवाणी अनुसार इजरायलमा जन्मिनु भयो, यहुदीहरू कहाँ आउनुभयो, अनि यहुदीहरू जो उहाँका आफ्नै थिए शारीरिक नाताले, यहुदा 1:11 लेखेको छ, उहाँ आफ्नै कहाँ आउनुभयो अनि उहाँका आफ्नैले चाहिँ उहाँलाई ग्रहण गरेनन्। यहाँ के देख्छ भने अनुग्रहको प्रबन्धको सुरुको त्यस समयमा चाहिँ यस्तो समय थियो कि पाप चाहिँ त्यसको चरम बिन्दुमा पुगेको समय थियो। वास्तवमा अधिकांश यहुदी जातिहरूले चाहिँ आफ्नो मसीहा र मुक्तिदातालाई चाहिँ अस्वीकार गरे, यो पदले यही बताइएको छ। उनीहरू आफ्नो अविश्वासले अन्धा पारिएका थिए, अनि 3.5 वर्षसम्म उहाँको आश्चर्य कर्महरू देखेर सुनेर, अचम्मको उहाँको कुराहरू सुनेर, शिक्षाहरू सुनेर, उहाँको दावीहरू सुनेर कि उहाँ परमेश्वर स्वर्गबाट आउनुभएको पुत्र हुनु, परमेश्वरको पुत्र हुनुहुन्छ, यति स्पष्ट साथ उहाँले भन्नुभयो, तर उनीहरूले के भने, त्यसलाई क्रुसमा टाँग भनेर चाहिँ उनीहरू कराए, त्यसलाई क्रुसमा टाँग। मानिस चाहिँ पापको गहिराईमा पुगिएको थियो अनि पापको अन्धारोमा पुगेको थियो भने त्योभन्दा अझ अन्धारोमा पुग्न सक्ने ठाउँ थिएन वास्तवमा। अनि मानिसले चाहिँ आफ्नो दुष्टता चाहिँ अति नै महान छ भन्ने कुरा चाहिँ त्यही बेला देखायो, यो अनुग्रहको प्रबन्धको सुरुमै, जब चाहिँ त्यही बेला परमेश्वरले आफ्नो अनुग्रह चाहिँ झन् कति महान छ भनेर चाहिँ प्रमाणित गर्ने मौका दिनुभयो। एकचोटि रोमी 5:20 पल्टाउन सक्नुहुन्छ, त्यहाँ हामी पढ्छौँ रोमी 5:20। अनि अपराध प्रशस्तै होस् भनेर व्यवस्था आयो, तर जहाँ पाप प्रशस्त भयो त्यहाँ अनुग्रह झन बढी प्रशस्त भयो। परमेश्वरको अनुग्रह मानिसको पापभन्दा अत्यन्तै महान छ भनिरहेको छ। अब त यो के भनेको, अपराध प्रशस्तै होस् भनेर व्यवस्था आयो भन्ने छ। व्यवस्था चाहिँ यो चित्रमा देखाएको एउटा लेन्स, अथवा आई ग्लास, एउटा म्याग्निफाइङ ग्लास जस्तै हो, त्यसले चाहिँ ठुलो देखाइदिन्छ। अनि परमेश्वरको व्यवस्थाले पनि के गर्छ भने, हामीले हिजो अध्ययन गर्यौँ, त्यसले चाहिँ पापको वास्तविक रूप देखाइदिन्छ, पापलाई झन पापी, यो त झन पापमय रहेछ भनेर देखाइदिन्छ। व्यवस्था चाहिँ त्यो ऐना पनि हो जसले मानिसको उसको पाप देखाइदिन्छ, कति फोहोरी छ भनेर देखाइदिन्छ। अब रवि पाँचको बीसको त्यो दोस्रो भागलाई हेर्नुहोस् त, तर जहाँ पाप प्रशस्त भयो, अव्यवस्थाले पाप एकदम प्रशस्त गरी देखाइदियो, तर त्यहाँ अनुग्रह झन बढी प्रशस्त भयो। त्यसैले व्यवस्थाको प्रबन्धको अन्तमा आउँदाखेरि चाहिँ पाप प्रशस्त भएको देखियो, आफ्नै मसीहलाई क्रुसमा टाँदैछ, तर त्यही नै परमेश्वरको अनुग्रह झन प्रशस्त भएको देखिन्छ, किनभने उहाँ क्रुसमा मरेकोले परमेश्वरले अब उहाँको अनुग्रह प्रेम क्षमा चित्तैको धार्मिकता मुक्ति अनन्त जीवन चाहिँ अब दिन उहाँ स्वतन्त्र हुनुभएको छ। त्यसैले मानिसको पापले चाहिँ वास्तवमा परमेश्वरलाई आफ्नो अनुग्रह प्रकट गर्ने मौका दिएको छ, सुन्दर मौका दियो। जस्तो कि एउटा कालो पृष्ठभूमिमा एउटा हिरा मोती, एउटा बहुमूल्य पत्थरलाई विचार गर्नुहोस्, त्यो बहुमूल्य पत्थरको सुन्दरता, त्यसको रङहरू राम्रोसँग यदि हेर्ने हो भने चाहिँ त्यसलाई मिल्ने खालको पृष्ठभूमि चाहिन्छ, सक्दो गाढा कालो रङको पृष्ठभूमिमा राख्यो भने चाहिँ त्यसको सुन्दरता हेर्न हामीलाई मद्दत पुर्याउँछ। त्यस्तै परमेश्वरले आफ्नो अनुग्रहको चहकिलो रङहरू प्रष्ट देखाउनलाई चाहिँ परमेश्वरले पनि हामी मानिसको पापको कालो पृष्ठभूमिलाई चाहिँ रोज्नु भएको छ, किनभने उहाँ आफ्नो अनुग्रहलाई देखाउन चाहनुहुन्छ, अनि हाम्रो पापले चाहिँ यो मौका दिएको छ उहाँलाई, अनि उहाँको अनुग्रह मानिसको पापभन्दा महान छ भनेर प्रकट गर्न चाहनुहुन्छ। हामी महान पापीहरू हौ, तर हाम्रा पापभन्दा पनि महान चाहिँ हाम्रो मुक्तिदाता येशू ख्रीष्ट हुनुहुन्छ। त्यसैले जब पाप चाहिँ सबभन्दा चरम बिन्दुमा पुग्यो, परमेश्वरले आफ्नो अनुग्रह झन प्रशस्त छ भनेर चाहिँ देखाउन थाल्नु भयो। अब यहुदी जातिले आफ्नै मुक्तिदाता मसीहलाई क्रुसमा टाँगेपछि के गर्नुभयो त परमेश्वरले? जब पापले आफू कति पापमय र कुरूप छ भन्ने कुरा प्रकट गर्यो प्रभु येशूलाई, पाप रहित, अब संसारको एकमात्र पाप रहित व्यक्ति जब यो संसारमा आउनुभयो, त्यो बेलामा चाहिँ उहाँलाई क्रुसमा टाँग्यो, अनि त्यसपछि परमेश्वरले के गर्नुभयो त कि उहाँले अब पुग्यो मलाई यो संसार, अब म खत्तम गर्छु यो पुरै संसारलाई भ्रम भनेर के उहाँले पड्काउनु भयो? सक्नुहुन्थ्यो, होइन, बरु उहाँले अचम्मको काम गर्नुभयो। परमेश्वरले चाहिँ अब सबै ठाउँमा सबै मानिसहरूलाई एउटा अचम्मको निम्तो दिन थाल्नुभयो। अब अधिकांश यहुदीहरू त प्रभु येशु कहाँ आउन चाहँदैन थिए, तर सबभन्दा पहिला चाहिँ यहुदीहरूलाई सुनाऊ भनेर परमेश्वरले आज्ञा दिनुभयो, पहिले यहुदीहरूलाई अनि त्यसपछि ग्रिकहरूलाई पनि यो सुसमाचार सुनाऊ। अनि प्रकाश 22 सत्रमा यो व्यापक निम्ति यस्तो प्रकारले पढ्छौ, जसले चाहन्छ उसले सित्तैमा जीवनको पानी ल्याओस्। त्यसैले आज तपाईँ जो हुनुहुन्छ यहाँ र येशु ख्रीष्ट हाम्रो प्रभुलाई आफ्नो व्यक्तिगत मुक्तिदाता भनेर लिनुभएको छैन आजसम्म, उहाँको निम्ति छ सित्तैमा जीवन पाउनलाई आउनुहोस्, सित्तैमा पाप क्षमा पाउन आउनुहोस्, आफ्नो पापबाट फर्केर त्यो धोइनलाई चाहिँ येशु ख्रीष्टको रगतमा विश्वास गर्नुहोस्। उहाँ बौरेर उठ्नुभएको प्रभु सामर्थ्य हुनुहुन्छ। परमेश्वरले जब संसार पापले पूर्ण अन्धकारमा डुबेको अवस्था है, आफ्नै सृष्टिकर्ता जो मानिस भएर आउनुभयो उहाँलाई नै क्रुसमा टाँगिएको घटनापछि चाहिँ उहाँले आफ्नो अनुग्रह सबै मानिसहरूका प्रकट गर्नुभयो। तितस 2:11 लेखेको छ, किनकि मुक्ति ल्याउने परमेश्वरको अनुग्रह सबै मानिसहरूका देखा परेको छ। परमेश्वर सबैलाई भेट्टाउन चाहनुहुन्छ, सबैलाई समेट्न चाहनुहुन्छ। योहन्ना 1 पढौँ, यो परमेश्वरको अचम्मको अनुग्रहको पनि को पनि अचम्मको प्रशस्ततालाई चाहिँ योहन्ना 1:16-17 पनि हामी पढ्न सक्छौ। योहन्ना 1:16-17 अनि उहाँकै परिपूर्णताबाट हामी सबैले पाएका छौं। अनि अनुग्रहमाथि अनुग्रह, किनभने मूसाद्वारा व्यवस्था दिएको थियो तर अनुग्रह र सत्यता चाहिँ येशू ख्रीष्टद्वारा आए। देख्नुभयो यहाँ दुईटा प्रबन्धहरू उल्लेख भएका छन्। मूसाद्वारा व्यवस्था दिएको थियो, व्यवस्थाको प्रबन्ध, तर अनुग्रह र सत्यता चाहिँ ख्रीष्ट येशूद्वारा आए। अब एउटा कुरा, त्यो वाक्यांशलाई चाहिँ हेर्नु, सोह्र पदमा यहाँ लेखेको छ, अनि उहाँकै परिपूर्णताबाट हामी सबैले पाएका छौं। अनि त्यसपछि के लेखेको छ, अनुग्रह माथि अनुग्रह। यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, अनुग्रहको सट्टामा अनुग्रह। उहाँले अनुग्रह दिनुहुन्छ अनि त्यसको ठाउँमा फेरि अझ अनुग्रह दिनुहुन्छ, अनि त्यसको ठाउँमा फेरि अझ अनुग्रह दिनुहुन्छ, अनि फेरि त्यसमाथि अझ थप्नुहुन्छ। अनुग्रह माथि अनुग्रह पनि राम्रै अनुवाद हो, अक्षरश चाहिँ अनुग्रह, त्यसको सट्टामा फेरि अर्को अनुग्रह। समुद्रको छाललाई विचार गर्नुहोस्, समुद्रको विशाल छालहरू आउँछन् अनि एउटा छाल आएपछि त्यसमाथि फेरि अर्को छाल आउँछ, एउटा छालमाथि अर्को छाल आउँछ, एउटा छाल सकिन्छ अनि फेरि अर्को छाल सुरु हुन्छ अनि टुङ्गिँदै टुङ्गिँदैन। परमेश्वरको अनुग्रह पनि अब यसरी नै बयान गर्न सकिन्छ। येशू ख्रीष्टद्वारा चाहिँ अनुग्रह आएको कुरा, मूसा चाहिँ व्यवस्था दाता थिए, ख्रीष्ट येशू चाहिँ अनुग्रह दाता हुनुहुन्छ। तर हामीलाई अनुग्रह मात्र दिनुहुन्न, उहाँले चाहिँ हामीलाई प्रशस्त गरिदिनुहुन्छ। यो पदमा पढिदिन्छु, योहन्ना 5:17, किनकि एउटै मानिसको अपराधको कारणले, भनेको आदम हाम्रो पुर्खाले पाप गरेकोले, मृत्युले एकजनाद्वारा, आदमद्वारा राज्य गर्यो भने अनुग्रह र धार्मिकताको दानको प्रशस्तता, देख्नुभयो त्यो शब्द प्रशस्तता, प्रशस्तता पाउनेहरूले झन बढ्ता गरेर एकजना येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्। पवित्र परमेश्वरका सामु मानिसको अवस्थालाई चाहिँ हामीले यहाँ विचार गर्न आवश्यक छ। यो अनुग्रहको प्रबन्धको सुरुवातमा मानिसको अवस्था भन्दैछ, अनि अलिकति विचार गरौँ, तपाईँको आफ्नो विषयमा विचार गर्नुहोस्। मानिसले चाहिँ आफूलाई परमेश्वरको सामु आफ्नो वास्तविक अवस्था कस्तो छ भनेर चाहिँ बुझ्न खाँचो छ। मलाई थाहा थिएन पहिला परमेश्वरको सामु मेरो वास्तविक अवस्था कस्तो छ भनेर केही पनि थाहा थिएन। मर्यो भने स्वर्ग त पुगिहाल्छ नि, होइन, के गरेछु र मैले, त्यस्तै लाग्थ्यो। तर एक दिन चाहिँ मैले परमेश्वरको वचन सुनेपछि आफू पापी छु भन्ने कुरा चाहिँ महसुस गरे राम्ररी। रोमी 3:19 भन्छ, तपाईँ परमेश्वरको सामु दोषी हुनुहुन्छ। रो एफिसी 2:2 भन्छ, तपाईँ आज्ञा नमान्ने सन्तान हुनुहुन्छ। एफिसी 2:3 भन्छ, तपाईँ क्रोधको सन्तान, परमेश्वरको क्रोध मुनि पर्ने व्यक्ति हुनुहुन्छ। लुका 19:10 भन्छ, तपाईँ परमेश्वरबाट टाढा हराउनु भएको छ। एफिसी 2:1 भन्छ, तपाईँ पापहरूमा मरेको हुनुहुन्छ। एफिसी 3:12 भन्छ, असल छैन तपाईँ। रोमी 3:10 भन्छ, धर्मी छैन तपाईँ। रोमी 3:23 भन्छ, पापी हुनुहुन्छ, सबैले पाप गरेको छ। अब एउटा पद हेरौँ, 1 Timothy 1:15 पल्टाउँदा, 1 Timothy 1:15 परमेश्वरको सामु मानिसको वास्तविक अवस्था हामीले देख्न आवश्यक छ। अनि यस्तो अवस्थामा रहेका मानिसहरूलाई परमेश्वरले के अनुग्रह देखाउन सक्नुहुन्छ? बाइबलले भन्छ, अवश्य नै, निश्चय पनि। हेर्नुहोस् 1 Timothy 1:15, यो विश्वास योग्य र हर प्रकारले ग्रहण योग्य वचन हो, ख्रीष्ट येशू पापीहरूलाई मुक्ति दिनलाई संसारमा आउनुभयो। अनि पावलले थप्छ, जसमध्ये मुख्य म नै हुँ, मैले त सताए, निन्दा गरे, अत्याचार गरे, सबभन्दा मुख्य पापी, सबभन्दा गहिरो खाडलमा पुगेको पापीलाई पनि बचाउन सक्छ परमेश्वरको यो अनुग्रह यस्तो छ। अनि परमेश्वरले चाहिँ त्यसले सबैलाई यो सित्तैको उपहार दिन चाहनुहुन्छ जसलाई अनन्त जीवन भनिन्छ। रोमित 6:23 लेखेको छ, किनकि पापको ज्याला मृत्यु हो, हामीले पाउनुपर्ने, तर परमेश्वरको अनुग्रहको वरदान चाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो। परमेश्वरले दिन चाहने उपहार चाहिँ अनन्त जीवन रहेछ। अनि यो उपहार पाउनलाई चाहिँ मान्छेले के गर्नुपर्छ? कुनै पनि उपहार पाउनलाई मान्छेले केही पनि गर्नु पर्दैन। यदि त्यो साँचो उपहार हो भने तपाईँले सित्तैमा यो पाउन सक्नुहुन्छ। त्यसैले रोमी 5:15 नि पढिदिन्छु, तर अपराध जस्तो छ अनुग्रहको वरदान त्यस्तो छैन, किनकि एकजनाको अपराधको कारणले धेरै मरे भने परमेश्वरको अनुग्रह र एकजना मानिस येशु ख्रीष्टको अनुग्रहको दान चाहिँ धेरैका निम्ति झन बढ्दा गरी प्रशस्त भएको छ। अब यसपछि हामी मानिसको जिम्मेवारीको अध्ययन गरौँ है। हरेक प्रबन्धमा चाहिँ हामीले 4 बुझाइ हेर्दैछौँ होइन, सुर्व मानिसको अवस्था हामीले हेर्यौँ, मानिसको जिम्मेवारी के हो। यहाँ दुई भागमा हामीले अध्ययन गर्नेछौँ, पहिलो चाहिँ मुक्ति नपाएकाहरूको जिम्मेवारी के हो यस प्रबन्धमा, र दोस्रो चाहिँ मुक्ति पाएकाहरूको जिम्मेवारी के हो। अब अघि नै रोमी 6:23 त पढिसक्यौँ, मुक्ति नपाएहरूको जिम्मेवारी चाहिँ परमेश्वरले दिनुभएको उपहारलाई लिनुपर्छ। तपाईँलाई कसैले चाहिँ उपहार दिन आयो तपाईँको घरमा है, कहाँ टाढादेखि भेट्नलाई चाहिँ, अनि एकदम महँगो एकदम राम्रो तपाईँलाई प्रेम गरेर ल्याउँदाखेरि तपाईँले के ल्याएको लैजा मलाई चाहिँ नि भन्यो भने चाहिँ तपाईँले ठुलो अपमान गर्नुहुन्छ त्यो दिने व्यक्तिलाई। हुन त कसैले चाहिँ म तपाईँलाई 7,50,00,000 रुपियाँ दिन्छु भन्यो चाहिँ सायद त्यो इन्कार गर्ने कोही पनि हुँदैन होला, तर परमेश्वरले त्यो भन्दा पनि पैसाले किन्न नसक्ने अनन्त जीवन पापको क्षमा आज दिँदै हुनुहुन्छ, के तपाईँले लिनुभयो? जुलिया जन्स्टनले लेखेको कवितालाई यसरी अनुवाद गरिएको छु मैले, उद्वेगको असीमित अतुलनीय अनुग्रह विश्वास गर्ने सबलाई सित्तैमा छ, उहाँलाई हेर्न तृष्णा गर्नेहरू हो अहिले नै उहाँको अनुग्रह लिनु छ। परमेश्वरले आफ्नो उपहार चाहिँ कसैमाथि लाद्नुहुन्न, लि भनेको लि भनेर चाहिँ त्यसरी लाद्नुहुन्न, उहाँले निम्तो दिनुहुन्छ, म कहाँ आओ तिर्खाउनेहरू, म कहाँ आओ ढोका खुल्ला छ, ढोका म नै हुँ, यसरी उहाँले चाहिँ तिर्खाउनु के अरे निम्तो दिनुहुन्छ। यसलाई अस्वीकार गर्नेहरूसित यो उपहार हुने छैन। सबैलाई प्रदान गरिएको छ, त्यसैले त हामीले यो प्रचार गर्दछौँ। एक समय हामीलाई पनि प्रचार गरियो, हामी यो कोठामा हुने एक समय कोही पनि यो उपहार नपाउनेहरू थियो, आज हामीमध्ये कतिले पाएको छ, किनभने कसैले हामीलाई सुनायो परमेश्वरको यो निम्त, परमेश्वरले सुनाऊ भनेर पठाउनु भएको रहेछ, अनि हामी पनि सुनाउँदैछौँ, तर यो लाग्ने कुरा होइन। अनि त्यो व्यक्तिले चाहिँ अस्वीकार गर्यो भने उसकै दोष हुनेछ, परमेश्वरले चाहिँ लामो मौका दिइरहनु भएछ। अनि यो लिने तरिका एउटै मात्र छ, त्यो तरिका चाहिँ यहोन्ना 3:16 अति सुन्दर तरिकाले भन्छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र जन्माएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने, तरिका नि यही, उहाँमाथि विश्वास गर्ने, कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। अनि यहोन्ना 3:18, जसले उहाँमाथि विश्वास गर्दछ ऊ दोषी ठहरिने छैन, तर जसले विश्वास गर्दैन त्यो पहिले दोषी ठहरिसकेको हुन्छ, किनकि त्यसले परमेश्वरको एक मात्र जन्माएको पुत्रको नाममा विश्वास गरेको छैन। यहोन्ना 3:36, जसले पुत्रमाथि विश्वास गर्दछ ऊसँग अनन्त जीवन हुन्छ, अनि जसले पुत्रलाई विश्वास गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ। एउटै मात्र आज्ञा पालन गर्न सक्छ वास्तवमा एउटा अविश्वासीले, अनि त्यो आज्ञा के हो? ख्रिस्टमा विश्वास गर्नुपर्छ भन्ने आज्ञा, जसरी पहिले योहन्ना 3:23 छ, अनि उहाँको आज्ञा यही हो, उहाँका पुत्र येशु ख्रिस्टको नाममा हामीले विश्वास गर्नुपर्छ। अनि विश्वास गरेपछि हामीले गर्नुपर्ने आज्ञा चाहिँ यहाँ लेखेको छ, विश्वासीले चाहिँ उहाँले हामीलाई आज्ञा दिनुभए अनुसार एकअर्कालाई प्रेम गर्नुपर्छ। मुक्ति नपाएको जिम्मेवारी चाहिँ विश्वास गर्नु हो। मुक्ति पाएकाहरूको जिम्मेवारी चाहिँ के हो? Efesios 2:7 अघि नै हेरेका थियौँ, येशु ख्रिस्टमा हामीतर्फ भएको उहाँको दयाद्वारा पछि आउने युगहरूमा उहाँको अनुग्रहको अपार धन देखाउनका निम्ति भनेको छ। अर्थात् परमेश्वरले आफ्नो अनुग्रह अब प्रदर्शन गर्न चाहनुहुन्छ। कसलाई? मानिसहरूलाई, स्वर्गदूतहरूलाई भनेको छ बाइबलमा। परमेश्वरको अनुग्रह एकदम सक्रिय भएको हेर्नलाई कहाँ हेर्ने? डाँडा पहाडमा हेर्ने हो, खोला नाला समुद्र ताराहरूमा होइन। परमेश्वरको अनुग्रह आज हेर्नलाई चाहिँ बचाइएको पापीलाई हेर्ने हो। अनि परमेश्वरले भन्नुहुन्छ, मैले बचाएको पापीलाई हेर त। त्यसैले एउटा विश्वासी चाहिँ परमेश्वरको अनुग्रहको प्रदर्शन सामग्री हो। तपाईँ सङ्ग्रहालयमा जानुभयो भने थुप्रै प्रदर्शन सामग्रीहरू पाउनुहुन्छ, ऐतिहासिक अनि विभिन्न, होइन? विश्वासीहरू चाहिँ कुनै सङ्ग्रहालयमा त्यसरी राखिएको छैन, तिनीहरू चाहिँ संसारमा परमेश्वरको अनुग्रहको जिउँदो प्रदर्शन सामग्रीको रूपमा हिँडिरहेका छन्। यो वर्तमान समयको लागि मात्र होइन, Efesios 2:7 भन्छ, पछि आउने युगहरूमा पनि मेरो प्रदर्शन सामग्रीहरू तिमीहरू हो, पछि आउने युगहरूमा उहाँको अनुग्रहको अपार धन देखाउनका निम्ति। त्यसैले परमेश्वरको अनुग्रह देखाउने प्रदर्शन सामग्री हुन पाएका छौँ, यो त ठूलो हाम्रो विशेष अधिकार हो, हालको लागि मात्र होइन, सदा सर्वदासम्म। Efesios 3:10 पल्टाउनुहोस् एकचोटि, Efesios 3:10 त्यहाँ लेखेको छ, यस उद्देश्यले कि अब परमेश्वरका नाना प्रकारका बुद्धि मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा प्रधानहरू र अधिकारीहरू भनेको स्वर्गदूतहरू कहाँ प्रकट गरियोन्। स्वर्गदूतहरूलाई केही सिकाउन चाहनुहुन्छ भनेछ यो पद परमेश्वरले। यो पद अनुसार चाहिँ परमेश्वरले स्वर्गदूतहरूलाई आफ्नो अनुग्रह देखाउन चाहनुहुन्छ एकदम राम्ररी। त्यसैले यो पद अनुसार यो विश्व ब्रह्माण्ड चाहिँ एउटा पाठशाला हो, परमेश्वर चाहिँ शिक्षकको रूपमा बसिरहनु भएको छ, स्वर्गदूतहरू चाहिँ विद्यार्थीहरू हुन्, परमेश्वरको बुद्धि र अनुग्रह चाहिँ उनीहरूको विषयवस्तु हो, उनीहरूले हेरिरहेका छन्, उनीहरूले चाहिँ अनुग्रहले बचाएको पापीहरूलाई हेर्दै परमेश्वरको नाना प्रकारको बुद्धि र उहाँको अनुग्रह उहाँले चाहिँ सिक्न पाइरहेका छन्। स्वर्गदूतहरू छक्क पर्छन् जब परमेश्वरले चाहिँ तपाईँ र म जस्ता नालायकहरूलाई अनुग्रह गर्नुभएको देखेर, उनीहरूलाई भन्दा पनि नजिक स्वर्गीय स्थानहरूमा ख्रिस्टसँगै बसालेको देखेर, पावल प्रेरितले चाहिँ यो व्यक्त गरे अघि हामीले 1 Timothy 1:15 हेऱ्यौँ, यो विश्वास योग्य र हर प्रकारले ग्रहण योग्य वचन हो, ख्रिस्ट येशू पापीहरूलाई मुक्ति दिनलाई संसारमा आउनुभयो, जसमध्ये मुख्य म नै हुँ। अनि त्यो ठाउँमा चाहिँ एकचोटि हेर्न राम्रो हुन्थ्यो, पल्टाउनुहोस् त मसँग एकचोटि, 1 Timothy अब 16 उनले यो भन्छन्, तरै पनि अनन्त जीवन पाउनलाई पछिबाट उहाँमाथि विश्वास गर्नेहरूका लागि एउटा नमुना देख्नुभयो बनाउनलाई येशू ख्रीष्टले पहिले ममा सारा सहनशीलता देखाउनु भयो, सहनशीलता देखाउनु भयो, एउटा नमुना अनुग्रहको एउटा प्रदर्शन सामग्रीको रूपमा देखाउनु भयो, कहाँ? ममा भन्दैछ। त्यसैले विश्वासीको जिम्मेवारी के हो? विश्वास पावलले भन्छ, मेरो जिम्मेवारी चाहिँ परमेश्वर कति सहनशील हुनुहुन्छ भनेर चाहिँ देखाउनलाई मलाई बचाउनु भएको छ, त्यसैले म चाहिँ उहाँको अनुग्रह देखाउने एउटा भाँडो हो। प्रत्येक विश्वासी जनले पावलले जस्तै भन्न सक्नुपर्छ, मुक्ति नपाएकाहरूको लागि हाम्रो सन्देश यस्तो हुनुपर्छ, यदि परमेश्वर म प्रति अनुग्रही बन्न सक्नुभयो भने तपाईँ प्रति पनि अनुग्रही बन्न सक्नुहुन्छ। मलाई कस्तो थियो तपाईँलाई थाहा छ नि, मेरो जीवन पहिला, मेरो अहिले जीवन यस्तो बदलिएको छ देख्नुहुन्न भनेर हामीले भन्न सक्नुपर्छ। अनि यो कसरी भयो? म आफै ज्ञानी भएर होइन, म आफैले आफूलाई सुधारेर होइन, म त विपरीत थिएँ, उल्टो थिएँ, तर परमेश्वरको अनुग्रह साह्रै प्रशस्त भयो दाजु भाइ भनेर हामीले भन्नुपर्छ। अनि मलाई बचाउन सक्नु भने तपाईँलाई पनि सक्नुहुन्छ, उहाँ अनुग्रही हुनुहुन्छ, म एउटा जिउँदो प्रमाण हुँ, हेर मलाई भन्न सक्नुपर्छ, तपाईँले भन्न सक्नुहुन्छ। कि तपाईँले यसो भन्नुपर्छ, हुन त म चर्च जाने गर्छु तर म जस्तो चाहिँ नबन्ने है। परमेश्वरको अनुग्रहको प्रदर्शन सामग्री हाम्रो जिम्मेवारी छोटकरीमा अलिकति म बताउनेछु अनि अन्त गर्नेछु यो भाग। मेरो जिम्मेवारी के हो? प्रेरित 14:43 लेखेको छ, हामी चाहिँ परमेश्वरको अनुग्रहमा लागिरहनुपर्छ। अनुग्रहले बचाउनु भयो, अब अनुग्रहमै जिइरहनुपर्छ भनेको परमेश्वर नै सर्वे सर्व हुनुहुन्छ, म केही पनि होइन, अनि म उहाँमाथि भरोसा गर्नुपर्छ। जसरी मैले मुक्ति पाउनु उहाँमाथि भरोसा गर्नुभयो, हरेक दिन जिउनलाई चाहिँ मलाई अनुग्रह नै चाहिन्छ। दोस्रो कुरा प्रेरित 20:24, म अनुग्रहको सुसमाचारको गवाही दिनुपर्छ। यो सुन्दर पदहरू छन्, मैले चाहिँ समयको कारणले छिटो जाँदैछु। अनुग्रहले मुक्ति पाउनु भनेको के हो, त्यसको अर्थ तपाईँले बताउन सक्नुहुन्छ अरूलाई? सिक्नुपर्छ, यो गर्नुपर्छ, तपाईँले सक्नुहुन्छ, तपाईँको मन हुनुपर्छ, हृदय हुनुपर्छ। एक दिन तपाईँले परमेश्वरको सामान्य स्याबासी पाउनुहुन्छ, मेरो अनुग्रह देखायो तिमी, मेरो छोरा छोरी, तिमीले चाहिँ मेरो अनुग्रहको प्रचार गर्यो, तिमीले अनुग्रहको बारेमा राम्ररी स्पष्ट पारिदियो तिम्रो जीवनले अनि तिम्रो जिब्रोले पनि। अर्को कुरा, म अनुग्रहमा बढ्दै जानुपर्छ। 2 Petrus 3:18, यसको मतलब म बच्चै रहनु हुँदैन, म कसरी अनुग्रहमा बढ्ने? प्रेरित 20:32 भनेको छ, अनुग्रहको वचनले हो बढ्ने। त्यो पदहरू हेर्नुहोस् है, अति राम्रो छ। अनुग्रहको वचनको जिम्मेमा सुबे दिन्छु जसले तिमीहरूलाई बढाउँदै लैजान सक्छ, पावले भन्छ। अनि अन्तमा चाहिँ म पापमा लागिरहनु हुँदैन, किनभने पापबाट त म बचाइएको हुँ। अनि त्यसैले अनुग्रहले बचाइयो भनेर के पापमा लागिरहनु होइन। Titus 6:1-2 भन्छ, तब हामी के भनौँ त, अनुग्रह प्रशस्त होस् भनेर के हामी पापमा लागिरहौँ? कदापि होइन, हामी जो पापका निम्ति मरिसकेका छौँ अब उसो कसरी त्यसैमा जिउँ र? अर्को क्लासमा चाहिँ हामी कसरी अनुग्रहको प्रबन्धमा मानिस विफल भएको र त्यसपछि परमेश्वरको इन्साफ आएको कुरा चाहिँ हामी गर्नेछौँ। परमेश्वरको अपार अनुग्रहको धन देखाउनको लागि तपाईँ र मलाई चाहिँ बचाउनु भएको छ, परमेश्वरले हामीलाई सहायता गर्नुभएको छ दिनहरूमा यो भण्डारी पनि बुझ्नलाई। अनुसार प्रार्थना गर्छ। पिता, धन्यवाद चढाउँछौँ हामीलाई गर्नुभएको सहायता यो समय वचन अध्ययन गर्नलाई, र प्रभु हामीले यो वचनलाई सुनेर प्रभु हामी हाम्रो जीवन उस्तै नहोस्, हामी बदलिन चाहन्छौँ, हामीलाई लिनुहोस्, भर पर्छौँ तपाईँमा, तपाईँको पवित्र आत्मामा। हामी अब हामी आफैको निम्ति होइन, हामी किनियौँ तपाईँको निम्ति, तपाईँको भाँडो, अनि तपाईँको अनुग्रह प्रकट गर्न। पाप हामीले प्रशस्तै देखायौँ प्रभु हामीले पहिला, तर अब प्रभु हामी तपाईँको अनुग्रह, तपाईँ परमेश्वरको दया कि पापीलाई बचाउन सक्छ, बदल्न सक्छ, जीवन दिन सक्छ, तपाईँको आनन्द, तपाईँको प्रेम, शान्ति, यी कुराहरू देखाउन हामीलाई दिनुहोस्। तपाईँको आशिष होस् र नबाँचेकहरू, मुक्ति नपाएकाहरू, हामी हाम्रो बिचमा जो जो हुनुहुन्छ तपाईँले खिच्नुहोस्, प्रार्थना गर्छौँ प्रभु यीशुको नाम।